याकूब एक अध्याय को पांच देखी सात पद पांच देखी आठ पद में हामीलाई यसरी भनेको छ, जहाँ चाहिँ विश्वास साथ प्रार्थना गर्नुपर्छ भनेको छ। हामीलाई शंका गर्दै होइन, परमेश्वरलाई विश्वासले खुशी पार्छ भनेको छ, शंकाले होइन। अनि परमेश्वरले हामीलाई चाहिँ यो वचनको खण्डमा हामीलाई मागोस् परमेश्वरसँग भनेको छ। तर कसरी मागोस् भने एकदमै पटक्कै शंका नगरिकन विश्वास साथ। आउनुहोस् यो पढ्नेछौ, याकूब एकको पाँच देखि आठ। तर तिमीहरू मध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्। कति राम्रो है, जुन बेला तपाईलाई थाहा छैन मैले के गर्नुपर्ने हो, त्यो बेलामा आत्तिनुको सट्टामा यहाँ भनेको छ परमेश्वरसँग मागोस्, उसले के मागोस्? बुद्धि मागोस्, मैले के गर्नुपर्ने हो जान्नलाई। जसले भनेको परमेश्वरले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ, यसको मतलब उहाँ एकदमै दिन तयार हुनुहुन्छ तपाईँलाई बुद्धि, तपाईँलाई समझ, अनि तपाईँलाई ठिक उहाँको इच्छाको सल्लाह बताउन उहाँ जहिले पनि तयार हुनुहुन्छ। अनि जब हामी माग्न आउँछौ, यहाँ भनेको छ उहाँले हतार्नुहुन्न, उहाँले हामीलाई चाहिँ गाली गर्नुहुन्न, उहाँले हामीलाई चाहिँ तुच्छ ठान्नुहुन्न, हेला गर्नुहुन्न। उहाँलाई थाहा छ हामी कति कमजोर छौ। यहाँ लेखेको छ जब हामी त्यसरी आउँछौ अनि उसलाई यो दिइनेछ, अनि त्यसपछि चाहिँ हामीलाई चेतावनी दिएको छ, तर यस्तो गरी चाहिँ नआऊ भनेको छ सपद। तर उसले पटक्कै शंका नगरिकन विश्वाससित मागोस्। त्यसैले यहाँ देख्छौ कि विश्वासको उल्टो चाहिँ शंका हो, विश्वास गर्नुको उल्टो चाहिँ शंका गर्नु हो। उसले चाहिँ पटक्कै शंका नगरोस्, परमेश्वरले भन्दै हुनुहुन्छ ममाथि विश्वास गर्नुपर्छ। यहाँ लेखेको छ शंका गर्ने मान्छे चाहिँ कस्तो हुन्छ, किनकि जसले शंका गर्दछ परमेश्वरले भनेको कुरामाथि शंका गर्छ, परमेश्वरले मलाई वास्ता गर्नुहुन्छ कि हुन्न भन्ने कुरामा शंका गर्छ, परमेश्वरको प्रेमलाई धरी शंका गर्छ, परमेश्वरको सामर्थ्यलाई धरी शंका गर्छ, परमेश्वरले हामीलाई दिनुभएको आज्ञालाई पनि शंका गर्छ भने चाहिँ कस्तो हो त्यो? ऊ चाहिँ ऊ त एउटा यहाँ भनेको छ किनकि जसले शंका गर्दछ ऊ बतासद्वारा, अलिअलि सिरसिर हावा चलिरहेछ, यो त बतास भन्न मिल्दैन होला है, अलि ठुलै हावा यहाँ पालङमा के टिस्टिङमा जब चल्छ नि त्यसलाई बतास जब भनिन्छ नि, बतासले चाहिँ बहाइएको र यता र उता पारिएको समुद्रको छाल जस्तो हो। बतासले हुत्याएर यता कहिले उता पारिएको समुद्रको छाल जस्तै चाहिँ हुनु भनेको एकदम अस्थिर हल्लिरहने, एक ठाउँमा नरहने उसको मन, उसको विचार, उसको हेराए है, ऊ कहिले हो भन्छ कहिले होइन भन्छ। अनि यहाँ सात पदमा भनेको छ किनकि त्यस मानिसले, त्यो शंका गर्ने मानिसले म प्रभुबाट कुनै चिज पाउने छु भनी नसम्झोस्। प्रभुले चाहिँ स्पष्ट भन्दै हुनुहुन्छ उसलाई चाहिँ म सहायता गर्न सक्दिन, मलाई नै शंका गर्नेलाई चाहिँ म सहायता गर्न सक्दिन है, त्यो चाहिँ ठिक होइन भन्दै हुनुहुन्छ। आठ पद दुई चित्ते मानिस आफ्ना सबै चाल चलनमा चञ्चल हुन्छ, शंका गर्नलाई दुई चित्ते पनि भनेको छ, दो मन दोधार, दुई चित्ते मानिस चाहिँ विश्वासमा हिँडिरहेको मानिस होइन, ऊ चाहिँ शंकामा। अनि परमेश्वरलाई शंका गर्नु त्यसैले वास्तवमा ठूलो पाप हो, यो भयंकर पाप हो। परमेश्वरको वचनलाई नै प्रश्न गर्नु चाहिँ पाप हो भन्ने कुरा चाहिँ बुझ्न हामी केही पदहरू हेर्नेछौ। पहिला चाहिँ हिब्रू छ अध्यायमा जाउँ है, हिब्रू छ अध्याय अनि तीनटा म कारणहरू दिन लागेको छ। पहिला किन परमेश्वरलाई शंका गर्नु चाहिँ एउटा नराम्रो पाप हो, तीनटा, एउटा चाहिँ यो हो कि परमेश्वर यस्तो हुनुहुन्छ कि उहाँलाई झुट बोल्नु सम्भव पनि छैन,
असम्भव कुरा त्यही भनेको छ बाइबलमा हिब्रू 6:18 म पढ्नेछु यसैले कि हाम्रो सामु राखिएको आशालाई हिब्रू 6:18 यसैले कि हाम्रा सामु राखिएको आशालाई पक्रनका निम्ति विश्वासीले चाहिँ परमेश्वरले भनेको कुरालाई पक्रनु पर्छ का निम्ति शरण लिनलाई दगुरेकाहरूले भनेपछि परमेश्वर कुरा सुनेपछि हामी दगुर्दै उहाँमा शरण लिनुपर्छ विश्वास गर्नुपर्छ पक्रनु पर्छ अर्थात हामीले यी दुईटा कहिले बदलिन नसक्ने कुराहरू जसको विषयमा परमेश्वरले झुट बोल्नु असम्भव छ म पछि भन्नुहोस् त परमेश्वरले झुट बोल्नु असम्भव छ यो चाहिँ एकदमै गहिरो गरी तपाईँको र मेरो हृदयमा अझ छिरो छ आज परमेश्वरले झुट बोल्नु सक्नुहुन्न असम्भव छ अनि यदि हाम्रो हृदयमा यसरी छिर्यो भने हामीलाई चाहिँ के मिल्छ यहाँ भने चाहिँ बलियो सान्त्वना हामीले पाउँछौँ हामी ढुक्क हुन्छ निर्धक्क हुन्छ हामीलाई शङ्का लाग्दैन त्यसैले पहिलो कुरा त के भने परमेश्वरलाई झुट बोल्नै असम्भव भएकोले उहाँको वचनलाई शङ्का गर्नु चाहिँ ठूलो पाप हो दोस्रो कुरा चाहिँ किन परमेश्वरलाई शङ्का गर्नु परमेश्वरको वचनलाई अविश्वास गर्नु पाप हो भने परमेश्वरले झुट बोल्नु पनि हुनुहुन्न एक त असम्भव छ अनि अर्को चाहिँ झुट बोल्नुहुन्न भन्ने तरिकाले पनि भनेछ अनि त्यो चाहिँ गन्ती 23 छ गन्ती 23 पुराण्यमा गन्ती 23 अनि उन्नाइस पदमा हामी पढ्न लागिरहेछौँ गन्ती 23:19 यहाँ परमेश्वरलाई मान्छेसँग तुलना गरिएको छ मान्छेभन्दा परमेश्वर फरक हुनुहुन्छ भन्दैछ हामीले जब परमेश्वरलाई विश्वास गर्यौँ त्यो मान्छेलाई विश्वास गरे जस्तो होइन भन्दैछ यहाँ गन्ती 23:19 परमेश्वर ढाँट्नुहुन्न कारण उहाँ मानिस हुनुहुन्न उहाँले मन बदल्नुहुन्न कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न उहाँले भन्नुभएपछि के त्यो गर्नुहुन्न र अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्यो पूरा गर्नुहुन्न र उहाँले जे भन्नुभएको छ त्यो कुरा उहाँले पूरा गर्नुहुन्छ उहाँ ढाँट्नुहुन्न उहाँ मानिस हुनुहुन्न उहाँको मन चाहिँ एउटा दुई चित्ते मानिसको मन जस्तो बदलिँदैन उहाँ मान्छे हुनुहुन्न भनेछ त्यसैले परमेश्वर झुट बोल्नुहुन्न त्यसैले पनि उहाँलाई शङ्का गर्नुहुन्न अर्को चाहिँ मर्कुस 14:49 मर्कुस 14:49 किन हामीले परमेश्वरलाई र उहाँको वचनलाई शङ्का गर्नु हुँदैन भने किनभने उहाँले भनेपछि चाहिँ पूरा हुनै पर्छ भनेछ है बाइबलमा उहाँले भन्नुभएको कुरा चाहिँ पूरा हुनै पर्छ मान्छे कुरा त्यस्तो हुँदैन तर परमेश्वर कुरा चाहिँ पूरा हुनै पर्छ मर्कुस 14:49 र यहाँ चाहिँ यसको अन्तिम भाग हो तर 49 पद पढौ 14:49 प्रभुले भन्दै हुनुहुन्छ आफ्ना शत्रुहरूलाई म मन्दिरमा शिक्षा दिँदै दिनहुँ तिमीहरू सँगै हुन्थे र तिमीहरूले मलाई पक्रेन दिउँसो चाहिँ मलाई पक्रिन नआउने अनि राति चाहिँ तिमीहरूले मलाई पक्रिन आयो किनभने प्रभु येशूलाई गेत्सेमनीको बगैँचा पक्रिन आउँदाखेरि त राति थियो अनि प्रभुले चाहिँ उनीहरूलाई देखाउँदै हुनुहुन्छ तिमीहरू चाहिँ कस्ता मान्छे हो हेर त दिनहौ म दिउँसो मन्दिरमा खुल्ले आम सिकाइरहेको थिएँ तिमीहरूले मलाई पक्रेन तर अहिले चाहिँ तिमीहरूले मलाई पक्रिन आइरहेछ अनि प्रभुले चाहिँ आफ्ना शत्रुहरूलाई उहाँलाई पक्रन पनि दिनुभयो उहाँलाई थाहै थियो अगाडिबाट नै भन्दै हुनुहुन्थ्यो अब मलाई पक्राउने नजिकै आइरहेको छ अनि किन त्यसो गर्नुभयो किन पक्रिन दिनुभयो किन भाग्नु भएन उहाँ किनभने यहाँ लेखेको छ तर पवित्र शास्त्रहरू पूरा हुनै पर्छ त्यसैले रहेछ येशु दुष्टहरूको हातमा पक्राइनेछन् भनेर उहिले लेखिएको थियो बाइबलमा भविष्यवाणी यो पूरा हुनै पर्छ परमेश्वरले भनेपछि त पूरा हुनै पर्छ अनि त्यसैले म पक्राइनुपर्छ अनि त्यसैले उहाँले आफूलाई चाहिँ सुम्पिनु भयो त्यसैले यो तेस्रो गुना चाहिँ के भने उहाँले बोलेको चाहिँ हुनै पर्छ
भोलि पछि हुने पर्ने त्यसैले कसरी शङ्का गर्ने नहोला कि नहो फेलखाला कि यो पालि चाहिँ यस पालि चाहिँ परमेश्वरलाई होइन आफै माथि विश्वास गरौँ कि है त्यो चाहिँ भेटेको त्यसले परमेश्वरले झुट बोल्नु असम्भव भएको कारणले परमेश्वर नढाट्ने परमेश्वर भएकोले परमेश्वरले भनेपछि पूरा हुनै परेकोले उहाँको वचनलाई शङ्का गर्नु अथवा प्रश्न उठाउनु चाहिँ गलत हो अब उत्पत्ति एक अध्यायमा जा उत्पत्ति एक अध्याय म चाहिँ एउटा क्रमिक रूपमा एक पछि अर्को गरिकन परमेश्वरले भन्नुभएको र मुसाद्वारा लेखाउनु भएको एउटा खण्ड पढ्नलाई छ सृष्टि गर्नुहुँदा परमेश्वरले सात पटक है बाइबलमा के उल्लेख छ भने उहाँले भन्नुभयो भनेछ उहाँले भन्नुभयो अनि त्यसपछि त्यो चाहिँ पूरा भयो उहाँले भन्नुभयो अनि त्यस्तै भयो उहाँले भन्नुभयो त्यस्तै भयो कतिचोटि रे सात सात पटक यो दोहोरिएको छ यसको मतलब उहाँले भनेको पूरा हुनै पर्छ अब अचम्मको कुराहरू उहाँले भन्नुभयो सुरुमा आकाश पृथ्वी सृष्टि गर्नुहुँदाखेरि पुरै अन्धकार थियो उहाँले सट के बनाउनु भयो पानी नै पानी थियो है केही पनि थिएन त्योभन्दा पहिला त अझ तर जब उहाँले चाहिँ सृष्टि गर्न थाल्नुभयो त्यो चाहिँ यहाँ लेखेको छ दुई पदमा हेर्नुहोस् त उत्पत्ति एकको दुई पृथ्वी आकार बिनाको र शून्य थियो अथाह समुद्र पानी नै पानी नै पानी माथि अन्धकार थियो भन्नुहोस् यो पानी कति ठुलो थियो हामीलाई थाहा छैन भन्नुलाई यही पृथ्वीको पानी मात्र भनेको होइन यो पृथ्वीले त भूमि पनि बनाएको थिएन यो चाहिँ पानी नै पानीको ठुलो डल्लो जस्तो छ एकदम यो भन्नाले यो अहिलेको पृथ्वीभन्दा धेरै ठुलो पानी नै पानी नै पानी अनि अन्धकार थियो र परमेश्वरको आत्मा त्यो पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो अनि एक्कासी परमेश्वर बोल्नुभयो अनि परमेश्वरले भन्नुभयो उज्यालो होस् तब उज्यालो भइहाल्यो अब तपाईँले त्यो प्रयास गर्नुहोस् न होइन राति अँध्यारो छ उज्यालो होस् भन्नुहोस् त उज्यालो हुन्छ होला म त ट्राई पनि गर्दिनँ होला जस्तो लागेन मलाई है बरु बत्ती खोज्नै हिँड्नुहोस् चाहिन्छ भने चाहिँ दोस्रो कुरा त्यसपछि छ पदमा है अनि परमेश्वरले भन्नुभयो पानी नै पानी छ के भन्नुभयो पानीका बीचमा एक क्षेत्र होस् पानीलाई त दुई भाग लगाइदिनु लाउन खोजिरहनु भएको छ तर उहाँले मुखले बोलेर मात्र गरिरहनु भएको छ र त्यसले पानीलाई दुई भाग गरोस् है अनि यहाँ पढ्दै जाँदाखेरि पढ्छौ परमेश्वरले सो बनाएर क्षेत्र मुनिको र माथिको पानीलाई अलग अलग गर्नुभयो तब त्यस्तै भइहाल्यो तपाईँले प्रयास गर्ने हो है कुनै खोलामा गएर दुई भाग होस् यो पानी भन्नुहोस् त मलाई जाने बाटो चाहियो हामी प्रयास गर्दैनौँ त्यस्तो है परमेश्वरले तर त्यस्तो कुरा भन्दाखेरि पनि हुँदो रहेछ अब हाम्रो त शान्ति न कुरा हो हाम्रो अनि किन हामी परमेश्वरमा भरोसा नगर्ने त्यसपछि नौ पदमा अनि परमेश्वरले भन्नुभयो त्यो बेलामा हेर्नुहोस् है पानी नै पानी मात्र छ पानी दुई भाग भएको छ जमिन छैन है मान्छेलाई बनायो भने त पौडी खेलाइ खेलाइ हुन्छ हामी है त्यसैले परमेश्वरले त ओभान भूमि बनाउनु पर्यो अनि कसरी बनाउनु भयो बोलेर वचनद्वारा नौ पद होइन अनि परमेश्वरले भन्नुभयो आकाश मुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओभानो भूमि देखा परोस् तब त्यस्तै भइहाल्यो अब तपाईँलाई चाहिँ बर्खाले चाहिँ पानी नै पानी भएर भिजेर खत्तम भइरहेछ अनि तपाईँले चाहिँ ल पानी जति एक ठाउँमा हो भने भूमि एक ठाउँमा भन्नुहोस् त असम्भव कुरा होइन तपाईँ पर्खिनुपर्छ कहिले घाम लाग्ला है हामीले गर्न नसक्ने कामहरू परमेश्वरले बोल्न साथ भइहाल्यो उहाँले भन्नुभयो त्यो भइहाल्यो औवानु भूमि तर एउटै चिज छैन निर्जन मरेको देखिन्छ तर परमेश्वरले त्यहाँ चाहिँ बोट बिरुवाहरू राख्न चाहनु भयो मान्छेको लागि हेर्नुहोस् एघार पद तब परमेश्वरले भन्नुभयो भूमिले वनस्पति बिउ हुने बोट बिरुवाहरू र आफ्नो आफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस् तब त्यस्तै भइहाल्यो अब हामीले त त्यही बिउ लिने हो है सहज हो गर्ने हो अनि त्यसपछि जुन बेला समय आउँछ हावापानी मिल्याछ हैन तपाई गएर चाहिँ पहिला गोडमेल गर्यो अनि रोप्यो बल्ल यदि त्यो बिउ नभएको भए त्यति के गोडमेल गर्न जाने कामै छैन त्यो घलो जोतेर बिउ चाहियो बिउ अनि बिउ चाहिँ त्यो बेला परमेश्वरले बोट बिरुवाहरू सँगसँगै बनाउनु भयो अनि तब त्यस्तै भइहाल्यो अचम्म त्यसपछि चौध पदमा तर बोट बिरुवाहरूलाई है उज्यालो त छ तर अहिलेको घाम जस्तोको उज्यालो थिएन सुरुमा त्यो अचम्म छ कस्तो उज्यालो थियो थाहा छैन हामीलाई तर अब उहाँले चाहिँ आकाशमा घाम होइन सब वनस्पति मानिसको लागि यो पृथ्वीको लागि न्यानो दिन इत्यादिको लागि उहाँले बनाउन चाहनुभयो र ताराहरू र जुन पनि अब त्यो त एकदमै भयंकर ठूलो काम छ चौध पद अनि परमेश्वरले भन्नुभयो अन्तरिक्षमा माथि आकाशमा दिन र रात छुट्याउनलाई ज्योतिहरू हो तिनीहरू ऋतुहरू दिनहरू र वर्षहरू छुट्याउन चिन्हको रूपमा काम गरून् अनि त्यसरी नै त पात्र बनाउँछन् त होइन यो माथिको ग्रहहरू अनि सूर्य चन्द्र हिँडेको हेरेर मान्छेले पात्रो बनाएको हुन्छ अनि परमेश्वरले उहिले भन्नुभएको थियो तिनीहरू ऋतुहरू दिनहरू वर्षहरू छुट्याउनको निम्ति अनि के भयो पन्ध्र पद अनि अर्को कारण पनि पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू हुन् पृथ्वीमा चाहिँ एउटा घामकै न्यानो र उज्यालो दिन चाहनुभयो कस्तो खालको भने बाह्र बाह्र घण्टा आधा आधा रात दिन रात दिन पार्नको लागि अनि त्यसैले के भयो तब त्यस्तै भइहाल्यो पाँचचोटि भइसक्यो उहाँले भन्नुभयो तब त्यस्तै भयो उहाँले भन्नुभयो त्यसो त्यस्तै भयो फेलै खाँदैन क्या परमेश्वरले भनेपछि त्यसैले उहाँलाई शङ्का गर्नु एकदम गलत हो बीस पद अनि परमेश्वरले भन्नुभयो अब हामीलाई त बानी परिसक्यो उहाँले भन्नुभयो त्यसपछि हामीले भरिदिने हो त्यस्तै भइहाल्यो तर के भन्नुभयो यो पढौँ न पानी जीवित जन्तुहरूले प्रशस्त गरी भरिउन् तपाईँले एउटा पोखरीमा पानी जम्मा गरेर त्यही भन्नुहोस् न यहाँ भरि माछा होस् अब जति फिलोसोफरले कराए पनि हुँदैन त चाहिँ तर परमेश्वरले एक शब्द बोल्नुभयो र पंक्षीहरू चाहिँ पृथ्वीमाथि अन्तरिक्षमा उडुन् तब त्यस्तै भइहाल्यो छटकरीमा पढ्दैछ होइन गर्दै जाउँ चौबिस पद अनि परमेश्वरले भन्नुभयो छैटौं चोटि पृथ्वीले जात जातका जीवित प्राणीहरू अर्थात् जात जातका पालिने पशुहरू घस्रिने जन्तुहरू र जात जातका वन पशुहरू उत्पन्न गरोस् त्यसपछिको तीनवटा शब्द के छ तब त्यस्तै भयो तब त्यस्तै भयो परमेश्वरले केही न केही सिकाउनु खोजे जस्तो लाग्यो उत्पत्तिको एक अध्यायमा नि म कहिले पनि झुट बोल्दिन म सुरुमै तिमीहरू म भन्दछु मैले जे भने जे बोले त्यो पूरा भएकै छ मलाई विश्वास गर 29 पद सातौं पटक अब तब परमेश्वरले भन्नुभयो हेर म तिमीहरूलाई यो चाहिँ मानिसलाई आदम र हव्वालाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रुखहरू दिन्छु ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन् त्यसैले सुरुमा वनस्पति मात्र खान्थ्यो जल प्रलय पछि हो मासु पनि खानलाई चाहिँ परमेश्वरले छुट दिनुभयो रगत चाहिँ नखानु भन्नुभयो अनि के भयो परमेश्वरले यो सबै म दिन्छु अनि तीस पद र पृथ्वीको हरेक पशु आकाशको हरेक पंक्षी र जमिनमा चलहल गर्ने हरेक वस्तु हरेक प्राणी जसमा सास छ के अरे जीवन छ तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु तब त्यस्तै भयो त्यो भन्ने बित्तिकै मान्छेले खान सक्यो त्यो नभन्नुभएको हामी चाहिँ अब कसरी खान सक्ने परमेश्वरले भन्नु यो चाहिँ तिमीहरूलाई आहारकलाई हुन्छ भन्नु चाहिँ पर्यो कि उहाँले अनि त्यसपछि हामीले खाँदाखेरि सबै होइन हाम्रो शरीरलाई फाइदा हुन्छ परमेश्वरलाई धन्यवाद होस् धेरै हरेकचोटि जब हामी खानलाई धन्यवाद दिनुपर्छ है अब यो भयो सृष्टिमा अनि प्रभु येशु चाहिँ आउनु पर्यो तर किनभने यो सृष्टि यति राम्रो भएर पनि आदम र हव्वाले पाप गर्यो हाम्रो पहिलो बाजेले भन्यो है हाम्रो पहिलो पुर्खाले चाहिँ अनि जसले गर्दा चाहिँ हामी सबैजना पापी भयौँ जन्मदेखि नै र येशु ख्रिस्ट हामीलाई बचाउन आउनुहुन्छ भनेर चाहिँ उहाँले उहिले नै भन्नुभयो पहिल्यै भन्नुभयो अनि त्यस्तोलाई चाहिँ के भनिन्छ अगाडि नै परमेश्वरले बाणी दिनुलाई चाहिँ भन्दै हुनुहुन्थ्यो के अरे परमेश्वरले अगाडि नै जब आफ्नो वचन दिनुहुन्छ हुनुभन्दा पनि अगाडि त्यसलाई के भनिन्छ त्यसलाई चाहिँ भविष्यवाणी भन्छ धेरै समय अगाडि नै क्या प्रभु येशू आउनुभन्दा है मूसाले जुन बेला लेख्दै थियो नि उसले त लेखेको प्रभु येशू आउनुभन्दा पनि 1500 वर्ष अगाडि हो तर मूसा जन्मिनुभन्दा अगाडि नै आदम र हवालाई पनि प्रतिज्ञा दिएको थियो स्त्रीको सन्तानले चाहिँ यो शैतानको शिरको च्याउनेछ भनेर है अनि त्यो त 6-7 हजार वर्ष अगाडि सृष्टिकै शुरूमा है अनि सबै गने भने कतिवटा हुन्छ होला त्यस्तो भविष्यवाणीहरू अनि कोही कोहीले गनेको छन् प्रभु येशूको आगमनको बारेमा 333 वटा भविष्यवाणीहरू उहाँ कहाँ जन्मिने उहाँ कसरी कन्याबाट जन्मिनुहुने उहाँ कुन देशमा जन्मिनुहुने अनि उहाँ कुन देशको पनि कुन गाउँमा जन्मिनुहुने कुन घरानामा जन्मिनुहुने तपाईँहरू हाम्रो विषयमा त्यस्तो लेखेको थियो र कुनै मेरो विषयमा त थिएन है तपाईँहरूको थियो भने भन्नुहोस् है हाम्रो मेरो विषय के पनि थिएन तर येशू ख्रिस्टको बारेमा चाहिँ 333 वटा कुरा लेखेको थियो अनि सबै पुरा भयो अनि त्यो चाहिँ यहाँ नयाँ नियममा लेखेको छ एउटा पुरा भएको है पुरानो नियममा भविष्यवाणी दियो त्यो पुरा भयो भनेर चाहिँ नयाँ नियमले बताइरहेको छ जुन चाहिँ प्रभु येशू स्वर्ग जानुभएपछि उहाँको आफ्नो जनहरूद्वारा लेखाउनु भयो पवित्र आत्माको बुद्धिले त्यसैले योशु 21 एउटा खण्ड पनि पढौँ योशु 21 पुरानो नियममै हो पनि व्यवस्थाको पुस्तक पछि योशु आउँछ 21:45 के अरे योशु 21:45 मूसा मरेपछि चाहिँ इजरायलको अगुवा चाहिँ योशु भयो मूसा 120 वर्ष बाँचेर उसको मृत्यु भयो योशु चाहिँ 110 वर्षसम्म बाँचे अनि उसको चाहिँ अब जाने जानै बेला भएको बेलामा चाहिँ उसले आफ्नो जीवनमा फर्केर हेरेर उसले के भन्छ भने इजरायललाई परमेश्वरले यति धेरैवटा प्रतिज्ञाहरू दिनुभएको थियो परमेश्वरले यतिवटा प्रणहरू प्रण भनेको चाहिँ प्रतिज्ञाहरू म गर्नेछु भनेर भन्नुभएको थियो एउटा पनि फेल खाएन म बुढो 110 वर्ष भइसकेँ एउटा पनि फेल खाएको छैन भन्दैछ योशु 21:45 योशुले भन्छ परम प्रभुले जति उत्तम प्रणहरू इजरायलीहरूलाई गर्नुभएको थियो तिनीहरूमा एक पनि घटी भएन सबै पुरा भए हाम्रो परमेश्वर सत्य हुनुहुन्छ अब 23 अध्याय यही पुस्तकको 23 अध्यायको 14 पदमा पनि योशुले चाहिँ आफ्नो विदाईको बेलामा चाहिँ बोलेको अर्को वाक्य पढ्नेछौ योशु 23:14 उसले भन्छ अब म सबै मानव जातिले जानुपर्ने बाटो गइरहेछु मेरो म मर्न लागिरहेछु परम प्रभु परमेश्वरले तिमीहरू इजरायलीहरूका बारेमा भन्नुभएका सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन तिमीहरूका निम्ति सबै पुरा भएको छ र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पुरा हृदय र पुरा प्राणले थाहा पाएकै छ अनि त्यत्रो इजरायलीहरूलाई थाहा रहेछ अनि कसैले पनि खै त्यो त होइन होला यो छु भनेर भनेको छैन नि लाखौं यहुदीहरूले सुनिरहेछ त्यत्रो लाखौंलाई पनि थाहा छ कि परमेश्वरले भनेको सबै कुरा पूरा भयो त्यसैले परमेश्वरलाई शङ्का गर्ने ठाउँ छैन के हामीले कुनै बेला शङ्का गर्न मिल्छ कि मिल्दैन हामीले अघि यहाँ भाइले पढिदिनु भएको थियो पहिले योहन्ना 5:9 त्यहाँ एकचोटि पल्टाउन है पहिले योहन्ना 5:9 पहिले हुन्ना अनि 5:9 अनि जहाँ लेखिएको छ कि हामी मानिसहरूको गवाही ग्रहण गर्छौं भनेछ यसको मतलब हामी सामान्यतया मान्छेले भनेको कुरा पत्याउँछौं मानिसहरुको गवाही ग्रहण गर्छौं। तर एकछिन विचार गर्नुस् है, के मान्छेले झुट बोल्दैन र? के मान्छेले झुट बोल्न सक्दैन र? के असम्भव छ मान्छेलाई झुट बोल्न परमेश्वरले जस्तै? असम्भव त छैन, उसलाई त सम्भव छ होइन। तै पनि मान्छे हरेक दिन हरेक 24 घण्टा झुट बोल्दै हिँडिरहेको हुँदैन होइन। उसले चाहिँ प्राय जसो भएकै कुरा गरिरहेको हुन्छ, तर त्यस्तै बेलामा चाहिँ उसले झुट बोल्छ, जुन बेला चाहिँ उसलाई झुट बोल्न इच्छा हुन्छ उसको स्वार्थले अथवा के कारणले है, पापी हो तर अनि तर के भनेछ भने कहीँ पनि हामी मानिसहरूलाई पत्याउँछौ भनेछ, झुट बोल्न सक्ने मान्छेलाई पत्याउँछौ भने, अब यहाँ तर्क आउँछ है, हामी मानिसहरूको गवाही ग्रहण गर्छौ भने परमेश्वरको गवाही त झन् ठुलो हो। मान्छेले बोलेको हामी विश्वास गर्छौ भने परमेश्वरले बोलेको त झन् ठुलो हो, होइन त? नत्र भने मान्छेलाई किन परमेश्वरले 10 आज्ञा दिनु पर्थ्यो? अनि 10 आज्ञामा चाहिँ 9 आज्ञा के छ भने तिमीले आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, किन भन्नु पर्यो होइन? झुटै नबोल्ने मान्छे भएको त भन्नै पर्दैन थियो नि, त्यो झुट बोल्ने भएको त उसलाई भन्नु पर्यो होइन। अब तै पनि हामी मान्छेको गवाही ग्रहण गर्छौ भने परमेश्वरको गवाही त झन् ठुलो हो, परमेश्वरले हामीलाई कहिले पनि झुट बोल्नुहुन्न। त्यसैले छ नि 10 पदमा लेखिएको कुरा यस्तो छ, जसले पहिले गर्न 5:10 है, जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्छ उसको आफै भित्र गवाही छ, जसले परमेश्वरलाई विश्वास गर्दैन त्यसले उहाँलाई झुट तुल्याएको छ। त्यसैले परमेश्वरले आफ्नो पुत्र येशु यो संसारमा जो पठाउनु भयो, जसले विश्वास गर्दैन प्रभु येशुमाथि उसले चाहिँ परमेश्वरलाई नै चाहिँ औँला ठडाइरहेछ, तिमी झुटो है, तिमीले चाहिँ हामीलाई बचाउन सक्दैन, म चाहिँ विश्वास गर्दिन भनेपछि परमेश्वरलाई झुट तुल्याउनु चाहिँ यो सानो कुरो हो र? सानो कुरो त कसरी हुन सक्छ? तपाईँलाई नै कसैले तपाईँले भनेको कुरालाई चाहिँ तपाईँलाई काट्यो, तपाईँले बोल्दा बोल्दै तपाईँलाई कुरा काटिहाल्यो है, है है, तपाईँको कुरा काटे जस्तो भयो है भन्दैछ अनि काट्दैछ, तपाईँलाई खुसी लाग्छ है? अब अनि तपाईँले चाहिँ मानव सत्य बोल्दै हुनुहुन्छ, भएकै कुरा गर्दै हुनुहुन्छ, अलिकति बढाएको पनि छैन अलिकति घटाएको पनि छैन, सत्य बोल्दै हुनुहुन्छ अनि तपाईँलाई चाहिँ कुरा काट्छ भने तपाईँलाई के भन्दैछ भने तिमी चाहिँ झुटो हो भन्दैछ है, तिमी चाहिँ झुटो हो। अब मान्छेलाई भन्नु त खासै ठुलो कुरो होइन, किनभने मान्छे झुट बोल्न सक्छ होइन, अनि मान्छेलाई सबै कुरा पत्याउने पनि हुँदैन, बाइबलमा भनेको छ नि मूर्खले हो सबै कुरा पत्याउने त, जसले भने पनि जे पनि पत्याउने, उसले चाहिँ रातो भने ए रातो हो, अनि उता आयो कालो ए कालो हो, त्यो त मूर्ख हो, त्यो मान्छे मूर्खले सबै कुरा पत्याउँछ अरे होइन। त्यसैले सबै कुरा पत्याउँदा हामीलाई भनेको छैन, तर मान्छेको चाहिँ तर परमेश्वरको चाहिँ सबै कुरा पत्याउनु पर्छ उत्पत्तिदेखि प्रकाशसम्म। कोही कोहीले चाहिँ रोज्न खोज्छ कि यो मलाई राम्रो राम्रो लाग्छ पत्याउँछु, त्यो अलिअलि मन नपरेर चाहिँ म पत्याउँदिनँ है, त्यसो चाहिँ गर्न पाइँदैन, परमेश्वरले झुट तुल्याएको हुन्छ। त्यसैले यो शङ्काको समस्या छ कि मान्छेलाई, पहिला हामीले अध्ययन गर्यौँ फिक्रीको समस्या, मान्छेलाई फिक्रीको समस्या छ अनि त्यसको बारेमा अध्ययन गर्यौँ, किन फिक्री गर्नु हुँदैन 6 कारण हेर्यौँ, अनि फिक्री लाग्यो भने विश्वासीले के गर्ने 3 पदहरू हेर्यौँ है, अनि त्यो चाहिँ अब अभ्यास गर्दै हुनुहुन्छ होला है, सुनेर मात्र त भएन नि है, अभ्यास गर्दै हुनुहुन्छ अलिअलि अलिअलि मात्र भए पनि कि सुन्नुभयो ओहो क्या राम्रो मिलेको हो ल सक्यो, अनि त्यसपछि त फिक्री त चलिरहेछ बा जस्ताको तस्तै, पहिला पनि 1 गियरमा चलिरहेको थियो अब त सायद 2 गियरमा चलिरह होला फिक्री त होइन, त्यो त प्रगति भएन है, तर त्यस्तो छैन होला भन्ने आशा छ है मलाई चाहिँ। अब यो अर्को समस्या हेर्दैछ अनि विभिन्न समस्या अध्ययन गर्दैछ कि हामीले आज चाहिँ शङ्का होला, कुनै बेला चाहिँ हामी चाहिँ डरको समस्या पनि अध्ययन गर्नेछ, डर हो मान्छेको ठुलो समस्या हो डरको समस्या, अनि कुनै बेला हामी चाहिँ अर्को समस्या हेर्नेछौँ रिसको समस्या, त्यो पनि समस्या छ है, अनि यस्तै विभिन्न समस्याहरू हेर्नेछौँ, अहिले चाहिँ शङ्काको समस्या है, अनि अब चाहिँ यो शङ्कालाई चाहिँ 3 तरिकाले चाहिँ बयान गर्न सक्छ, एक चाहिँ केलाई शङ्का भनिन्छ, एक चाहिँ परमेश्वरको वचनलाई नै माथि नै प्रश्न उठाउनु, चाहिँ शंका दोस्रो चाहिँ परमेश्वरको वचनलाई काट्नु पनि शंका अर्को चाहिँ परमेश्वरलाई परीक्षा गर्नु शंका हो त्यो पनि हेर्नेछ पहिला चाहिँ योहन्ना 8 मा पल्टाउँदा यो चाहिँ शैतानको बारेमा चाबी पद हो शैतान को हो कस्तो हो भनेर जान्न चाहनु यो एउटा पदमा चाहिँ तपाईले जान्नै पर्छ योहन्ना 8 को 44 योहन्ना 8 को 44 मा योहन्ना 8 को 44 मा प्रभु येशु ख्रीष्टले उहाँको विरोधीहरूलाई यसरी भन्नुभयो योहन्ना 8 को 44 जो विश्वासै गरिराखेन प्रभु येशूलाई है पुरा उहाँलाई चाहिँ कुरा काटिराथ्यो योहन्ना 8 को 44 अनि प्रभुले के भन्नुभयो भने तिमीहरू आफ्ना बाबु शैतानबाटका हो एकदम सफा उहाँको कुराहरू अनि आफ्नै बाबुका कुइच्छाहरू नराम्रो इच्छाहरू पूरा गर्न चाहन्छ त्यो अथवा शैतान सुरुदेखि नै हत्यारा थियो हाम्रो आदम र हवा पुर्खालाई चाहिँ मार्ने उहिने हो अनि सत्यमा रहेन किनकि त्यसमा सत्य छँदै छैन जब त्यसले झूठ बोल्दछ तब त्यो आफ्नै तर्फबाट बोल्दछ किनकि त्यो झूठ हो र झूठको बाबु हो शैतान चाहिँ नम्बर एक झूठ हो अनि उसलाई चाहिँ धोका दिने शैतान पनि भनेछ त्यहाँ पनि हेरौँ प्रकाशको २० अध्यायमा प्रकाशको २० अध्यायमा अनि दुई पदमा हामी यो संसारबाट लगिनेछौँ एक दिन विश्वासीहरू अनि यो संसारमा 7 वर्षको संकष्टकाल हुन्छ भनेको छ बाइबलमा हामीले देख्नु पर्दैन यदि तपाईँले देख्नुभयो भने त्यो बेला तपाईँलाई थाहा हुन्छ म त अविश्वासी पो रहेछ सबै विश्वास त गएछ अनि विश्वास गर्न ढिलो नगर्नुहोस् अब त्यति देखिसकेपछि त है अनि 7 वर्षपछि चाहिँ प्रभु येशु आउनुहुन्छ त्यसको 7 वर्षपछि होइन अब हामीलाई कहिले लाने हो थाहा छैन त्यसैले प्रभुको आगमन पनि कुन दिन हो थाहा छैन हामीलाई होइन तर हामी लगेको लगभग 7 वर्षपछि उहाँको दोस्रो आगमन हुन्छ अनि 1000 वर्ष उहाँको राज्य हुन्छ भनेको छ अनि हामीले पढ्न लगाइरहेछ त्यही बारेमा अनि त्यो बेलामा शैतानले के हुन्छ नि भन्ने हामीलाई जान्ने इच्छा छ भने यो पदहरूले बताउँछ 20 अध्यायको 2 पद अनि तिनलाई एकैले माफ गर्नुहोस् अनि तिनले एउटा स्वर्गदूतले प्रभुले खटाएको स्वर्गदूतले त्यस अजिङ्गरलाई ओहो को यो अजिङ्गर भने यहाँ बताएको छ हामीले शंका गर्नै पर्दैन को हो त्यस अजिङ्गरलाई त्यस पुरानो साँपलाई पक्रे जो डियाबोलोस र शैतान हो ए लामो साँप नै त होइन रहेछ तर त्यो शैतानलाई पो पक्रे रहेछ डियाबोलोस भनेको चाहिँ झुटो दोष लगाउने लाई ग्रिक भाषामा डियाबोलोस भन्ने शब्द प्रयोग हुन्छ अनि त्यसलाई के गर्न लगाउनु भयो त परमेश्वरले हँ त्यसलाई समातेर अनि त्यसलाई 1000 वर्षका लागि बाँधे अब तपाईँ हामीले त बाँध्न सक्दैनौँ उसलाई तर परमेश्वरले चाहिँ सक्नुहुन्छ अनि बाँधेर के गर्नुभयो तीन पद अनि त्यसलाई अथाह कुण्डमा कुण्ड भनेको चाहिँ खाल्डो भनेकोलाई कुण्ड भन्छ नेपाली भाषामा अथाह भनेको चाहिँ कति हो गहिरो है अथाह कुण्डमा फ्याँकिदिए र त्यसलाई थुनिदिए त्यसैले परमेश्वरले एउटा विशेष ठाउँ बनाउनु भएको छ त्यो शैतानको लागि अनि 1000 वर्ष पुरा नहुन्जेल त्यसले अब उसो जाति जातिलाई धोका नदेओस् भनेर तिनले त्यसमाथि छाप लगाइदिए ए 1000 वर्षसम्म चाहिँ अब शैतानले चाहिँ धोका दिन नपाउने रहेछ तर त्यो समय त आइपुगेको छैन आज हामी 1000 वर्षको राज्यमा जिइरहेको छैनौँ त्यसैले अहिले चाहिँ ऊ धोका दिइरहेछ उसको धन्दामा एकदम सक्रिय छ प्रियहरू त्यसैले त हामीलाई भनेको छ सचेत रहो जाग रहो तिमीहरूको विरोधी शैतान कसलाई निलो भन्दै चारैतिर एउटा गर्जने सिंह चाहिँ घुमिहिँड्छ भनेछ हाम्रो शत्रु चाहिँ छ
तर हजार वर्षको राज्यमा चाहिँ उसले धोका पनि दिन पाउँदैन. त्यो चाहिँ अचम्मको समय हुनेछ. अनि हामी पनि प्रभुसँग आइसकेका हुन्छौँ अनि उहाँसँग राज्य गर्छौँ भनेर लेखेका छौँ यहाँ है. अनि त्यो बेलामा चाहिँ शैतान बिनाको एक हजार वर्षको राज्य कस्तो हुन्छ होला? कसैलाई पनि को परमेश्वर को हुनुहुन्छ होइन, अनि परमेश्वरको इच्छा के हो, हामीले मुक्ति कसरी पाउने, कुनै कुरामा पनि त्यहाँ अलमल हुँदैन. अहिले त धेरै अलमल छ प्रियहरू. अहिले हामीले गन्न नसक्ने धर्महरू छन् संसारमा. सबै कहाँबाट आयो? पहिलो तिमोथी चारको एकले भन्छ दुष्ट आत्माहरूको शिक्षाहरू. यो चाहिँ बहकाउने आत्माहरूले नै परमेश्वरको विरोध गर्ने बाइबललाई काट्ने धर्महरू बनाएको हो. अनि यो बाबेल धरारादेखि शुरू हुँदै आएको है. यो लामो समय भइसक्यो, तर एउटा यस्तो समय आउनेछ जब धर्महरू भन्ने नै हुँदैन यो संसारमा. केवल राजाहरूको राजा र प्रभुहरूको प्रभु येशु ख्रीष्टलाई चाहिँ सबैले, हरेक जिब्रोले तपाईँ नै प्रभु हो भनेर स्वीकार गर्नेछन्, हरेक घुँडा उहाँकै सामु टेक्नेछन्. अनि अहिले चाहिँ हामीले यो समयमा नै प्रभुलाई त्यो भनेर स्वीकार गर्न पाएका छौँ, जुन बेलामा चाहिँ अधिकांश मान्छेहरूले चाहिँ प्रभुलाई चाहिँ विश्वास गरिरहेका छैनन्. त्यो बेलामा हामीले विश्वास गर्न पाउनु भनेको ठूलो मौका हो. वास्तव प्रभु एकदम खुसी हुनुहुन्छ. सबैले चाहिँ, अधिकांश संसारले चाहिँ उहाँलाई मानिरहेको छैन. वास्तवमा जो मान्नेहरू भन्ने छन्, अब जस्तै क्याथोलिक भन्नेहरू ठूलो संख्यामा छ, तर उनीहरू प्रभु येशूलाई, साँचो बाइबलीय बाइबलको प्रभु येशूलाई मान्दैनन्. उनीहरू एउटा मूर्तिलाई, एउटा मरियमलाई पूजा गर्छन्, धूप बत्ती बाल्छन्, माला लाउँछन्, क्रुस झुन्डाउँछन् होइन, अनि यस्तो गर्छन् होइन. म पनि त्यस्तो स्कुलमा 9 वर्ष पढाए हो है, अनि केही सुसमाचार सुन्न पाएन, मुक्ति पनि पाएन है. त्यस्तो खालको चाहिँ थुप्रै छन् फेरि है. अनि हाम्रो देशमा भन्दा बाहिर धेरै छन् त्यस्तो चाहिँ है. अनि त्यसैले धोका दिने शैतान भने चाहिँ यहाँ ऊ चाहिँ धोका दिने हो. अर्को ठाउँमा छ, अनि हजार वर्षमा चाहिँ के हुनेछ हामी, यहाँ यस्तो लेखेको छ. हामी 6 पदमा पढौँ, प्रकाश 20 को छ. यस पहिलो बौरी उठाइमा, त्यस बेलासम्म हामी चाहिँ नयाँ शरीर पाइसकेका हुन्छौँ, बौरी उठिसकेका हुन्छौँ होइन. यस पहिलो बौरी उठाइमा जसको भाग हुन्छ ऊ धन्य र पवित्र हो, यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार हुने छैन, छैन, नरकमा फ्याँकिने छैन. दोस्रो मृत्यु भनेको नरक हो. तर तिनीहरू भनेको विश्वासीहरू, जसमा हामी पनि समावेश हुनेछौँ, परमेश्वरका र ख्रीष्टका पुजारीहरू हुनेछन् र उहाँसित, भनेको प्रभु येशू ख्रीष्टसित कति वर्षसम्म राज्य गर्नेछन् भनेछ, हजार वर्षसम्म राज्य गर्नेछन्. अनि शैतान चाहिँ अथाह कुण्डमा रोएर बसिरहेछ. अनि तपाईँलाई लाग्ला होइन, मैले त्यो त बनाएको है, रोएर बसेछ भनेको छैन. अनि तपाईँ हामीलाई लाग्ला हजार वर्षमा त पश्चाताप गरे होला नि होइन, हजार वर्षमा थुना राख्ने, थुनामा राखेपछि त ल परमेश्वर मेरो गल्ती भयो है, अब चाहिँ म चाहिँ तपाईँलाई नै पुज्दछु, मैले ठुलो पाप गरे भन्छ होला उसले. हजार वर्षपछि उसलाई छोडिन्छ भनेर, अनि उसको जाँच जस्तै हुन्छ. छोडेपछि के हुन्छ अब हेरौँ न, 7 पदमा 20 को 7. अनि हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट, झ्यालखानाबाट छोडिनेछ. अनि त्यसपछि के गर्छ ऊ? अब त सत्य बोल्छ होला, अब त धोका दिँदैन होला हो, होइन, ऊ त धोका दिन्छ. 8 पद, अनि पृथ्वीका चारै कुनामा भएका जातिहरूलाई, गोग र मागोगलाई भनेछ, त्यसको विशेष अर्थ छ, लडाईका लागि भेला गर्नलाई त्यो धोका दिन निस्केर जानेछ. त्यो शैतान त हजार वर्षबाट निस्केपछि पनि उसको मन त धोका दिनेमै छ, ऊ त झुटै छ. हाम्रो नेपालीमा एउटा भनाइ भने जस्तो कि, कुकुरको पुच्छरलाई 12 वर्षमा ढुङ्ग्रोमा राखेर स्वाट निकाल्दाखेरि त भङ्गै हुन्छ अरे. उसलाई त झन् 12 वर्ष कि हजार वर्ष दिइसके तर पनि भङ्गै छ, त्यसैले ऊ नरक जान्छन्. अनि यो अचम्म कुरा, कसलाई धोका दिन्छ? हजार वर्षमा त सबै प्रभु येशूलाई मानिरहेछ नि त. कसैले पनि अर्को धर्म मानेछैन, कसैले पनि शैतान पूजा गरेको छैन, कसैले मूर्ति पूजा पनि गरेको छैन होइन, सबै सत्यलाई जानेछन्. अब कसलाई धोका दिन्छ? यो चाहिँ ज्यादै चाख लाग्दछ. जुन हजार वर्षको राज्य सुरु हुँदाखेरि चाहिँ त्यो 7 वर्ष सङ्कष्टकालमा बाँचेका विश्वासीहरू पस्छन् नि, 7 वर्षमा पनि विश्वास गर्छन् कि, हामी लगिएपछि 7 वर्षमा पनि विश्वास गर्छन् कतिपय मान्छेहरूले. जुन चाहिँ प्रकाशको छ सात आठ यो अध्यायमा बताएको छ अनि उनीहरू चाहिँ अहिलेको हाम्रो जस्तो मासु र रगतको शरीर छ नि यस्तै शरीर लिएर चाहिँ उनीहरू त्यो हजार वर्ष राज्यभित्र प्रवेश गर्छन् विश्वास नगर्नेहरू सबै चाहिँ नष्ट गरिनेछन् अब हामी चाहिँ स्वर्गबाट आउनेछौँ भनेर भाइ हामी चाहिँ अर्कै शरीरमा हाम्रो चाहिँ विवाहवारी परिवार सन्तान हुँदैन हामी त प्रभु येशूसँगै राज्य गर्नेछौँ तर मान्छेकै यो जस्तै शरीरमा पस्ने विश्वासीहरूको त विवाह पनि हुन्छ उनीहरूको छोराछोरी पनि जन्मिन्छ अनि हजार वर्षको राज्यमा त थुप्रै सन्तानहरू जन्मिन थाल्छ अनि त्यहाँ त बच्चाहरू सितिमिति मर्दा पनि मर्दैन किन किनभने त्यो बेलामा रोग पनि हुँदैन रोग सबै हटाउनुहुन्छ अदनको बगैँचा जस्तै अनि त्यो बेलामा धेरै मान्छेहरू बाँचेको बाँचे हुन्छ किन किनभने लडाईँ पनि हुँदैन अहिले त धेरै मान्छे त लडाईँले मर्छ त्यो त हजार वर्ष शान्तिको राजकुमारले राज्य गर्ने राज्य यसैया नौमा लेखेको छ अनि त्यो बेलामा मान्छेहरू के अरे भागले खायो सर्पले टोक्यो भन्ने हुँदैन किनभने यसैया एघारमा लेखेको छ त्यो बेलामा चाहिँ सर्पले पनि टोक्दैन बाघ भाग जन्तुले पनि आक्रमण गर्दैन मान्छे त बाँचेको बाँचे झन्झन धेरै भइरहन्छ है अनि ओहो तपाईँ भन्नु होला अहिले त खाना कति कम भइसक्यो त्यो बेला खाना कसरी पुग्ला होइन यसैया पैंतिसमा लेखेको छ कि त्यो बेलामा चाहिँ मरूभूमिलाई पनि परमेश्वरले एकदमै फलिफाप हुने खेतबारीहरू बनाइदिनुहुन्छ फलवन्त वृक्षहरूले प्रशस्त गरी चाहिँ फलहरू अन्नहरू प्रशस्त दिनुहुनेछ अहिले त श्राप परेर पो हो त होइन सब खङ्ग्रङ्ग छ श्राप पऱ्यो हो त्यसमा बाँच्नलाई युरिया मल राख्यो है अनि अलि भर र फल्या जस्तो छ तैपनि अब पेटमा रोग लाग्न थाल्यो फेरि अनेक समस्या छ है तर त्यो बेलामा चाहिँ त्यस्तो हुने छैन अब त्यस्तो सबै खान पाएछ रोग लागेको छैन शैतान धोका दिनलाई त्यहाँ छैन लडाईँ छैन सबैलाई सत्य थाहा छ प्रभु येशू आफै राजा हुनुहुन्छ त्यस्तो बेलामा पनि छ नि जो जो त्यो बेला जन्मिन्छ नि उनीहरू जन्मिँदाखेरि पाप लिएर नै जन्मिन्छ किनभने आदमबाट जन्मेको हो नि त अनि पापी हृदय लिएर जन्मेपछि उनीहरूले अब के पाउनै पर्छ हामीले अध्ययन गरेका थियौँ नयाँ गरी जन्मिनै पर्छ विश्वासी बुवामा हो प्रभु येशू नै राजा हुनुहुन्छ शैतान छैन तैपनि धोका दिने चाहिँ कहाँ छ यहीँभित्रै छ मानिसको हृदय सबै कुरा भन्दा छाली हुन्छ शैतान पनि चाहिँदैन रहेछ अनि उसको हृदयले चाहिँ अब के प्रभु येशूलाई दण्डवत गर्ने हो र उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्ने हो कि चाहिँ देखावटी मात्र गर्ने हो कि देखावटी गरेन भने के हुन्छ फलामको डण्डाले शासन गर्नुहुन्छ भनेछ प्रकाशको उन्नाइस अध्यायमा त्यसैले त्यो बेलामा चाहिँ मान्छेहरूले चाहिँ जो जन्मेका छन् दुईटा मध्ये एउटा काम गर्न सक्छ कि त प्रभुले येशूलाई विश्वास गरेर मुक्ति पाउन सक्छन् अहिले जस्तै कि त उनीहरू चाहिँ हो प्रभु तपाईँ मात्र हो राजाहरूको राजा प्रभुको प्रभु अनि अब जिब्रोले त स्वीकार गरेको छ घुँडा पनि टेकेको छ तर हृदयले चाहिँ हृदय घुँडा टेकेको छैन त्यस्तोहरू पनि हुन्छन् तपाईँ भन्नु होला त्यो बेला त्यस्तो त थोरै होला है होइन धेरै हुन्छ कति धेरै समुद्रको बालुवा जस्तै हिँडेको छ हेर्नुहोस् अब अनि शैतान चाहिँ त्यही खोजेर हिँडिरहेको छ जसले चाहिँ हृदयमा विश्वास गरेका छैनन् मुखले मात्र विश्वास गरेछन् अनि त्यो बेलामा चाहिँ प्रकट हुन्छ हजार वर्षसम्म त उनीहरू थाहै छैन को हो को यहुदा इस्करियोती जस्तै सबै विश्वास जस्तै छ तर कैदबाट शैतान निस्किने बित्तिकै छुट्टिहाल्दो रहेछ शैतान आउने बित्तिकै उनीहरूको अगुवा भेट्यो आठ पद अनि पृथ्वीका चारै कुनामा भएका जातिहरूलाई गोग र मागोगलाई लडाईका लागि भेला गर्नलाई त्यो भनेको शैतान धोका दिन निस्केर जानेछ अनि तिनीहरूको संख्या भनेको धोका खानेहरू शैतानलाई विश्वास गर्नेहरूको संख्या समुद्रको बालुवा सर हुन्छ अनि परमेश्वरले आगो बर्साएर नष्ट गर्नुहुन्छ भनेछ त्यो बेला सदोम र गोमारा जस्तै त्यो चाहिँ नौ पदमा ल्याएछ अनि त्यसैले गर्दाखेरि धोका दिने शैतान चाहिँ जहिले पनि ऊ चाहिँ ठूलो झुट हो अनि उसले यो सुरु गरेको कहाँ हो भने अदनको बगैँचामा अन्त हुने कहाँ हो यहाँ हजार वर्षको राज्यको लास्टमा अनि त्यसपछि ऊ आगो कुण्डमा फ्याँकिनेछ तर एकछिन हामीले विचार गरौँ हाम्रो आदम र हौवालाई जब उसले धोका दिन आयो नि हौवालाई अझ भनौँ उसले के गर्यो भने उसले सिर्फ है एउटा काम गर्यो परमेश्वरले भन्नुभएको कुरामा प्रश्न उठाए. परमेश्वरले के भन्नुभएको थियो अब तपाईँहरूले त पल्टाउनु पनि पर्दैन होला, थाहा भइसक्यो. परमेश्वरले चाहिँ भन्नुभएको थियो बगैँचाको सबै रुखको फलहरू संकोच नमानी खाए हुन्छ, तर बगैँचा त्यो एउटा रुख त्यसलाई के भनिन्छ असल र खराब दिने रुख, खराबको ज्ञानको रुखको फल चाहिँ नखानु. जुन दिन तिमीले त्यसको फल खानेछौ त्यसपछि के हुन्छ भन्नुभएको थियो प्रभुले, तिमी निश्चय नै मर्नेछौ. शैतान आएर भन्छ कुनै रुखको फल नखानु भन्नुभएको छ त, प्रश्न गर्दैछ कि उसले, योलाई चाहिँ शंका उठाउने उसले चाहिँ उपाय, साँच्चै भन्नुभएको छ र के परमेश्वरले नखानु भन्नुभएको छ र है. अनि उसले भन्दैछ साँच्चै त्यसो नै हो र. अनि बाइबलमा यो पनि लेखेको छ कि अन्तिम दिनहरूमा चाहिँ प्रभु यीशु साँच्चै आउनुहुन्छ र भनेर खिसी गर्ने मान्छेहरू धेरै हुन्छ भनेर है. दोस्रो पत्रुसमा एकचोटि पल्टाउनुहोस् त, दोस्रो पत्रुसको तीन अध्याय, दोस्रो पत्रुस तीन अध्यायमा र तीन पदमा, दोस्रो पत्रुस तीनको तीन, पहिले यो जानेर कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू आउनेछन् जो तिनीहरूको आफ्नै अभिलाषा अनुसार हिँड्छन् र यसो भन्छन् खै उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो भनेर उनीहरू चाहिँ खिसी गर्छन्, खै त तिमीहरूको प्रभु आएको है, प्रभुलाई पर्खिरहेन खै त भन्छ उनीहरूले. उनीहरूले प्रश्न गर्दैछन् जसरी शैतानले पनि गए, साँच्चै हो र नख भने नि हो र है भनेर चाहिँ उसले चाहिँ प्रश्न उठाउँदैछन्. यस्तो कुरा चाहिँ विश्वासीलाई पनि हुन सक्छ, शैतानले गर्यो हवालाई भयो अन्तिम दिनहरूको गिल्ला गर्ने होइन, विश्वासीलाई पनि हुन सक्छ. किनभने अब्राहम र इसाक के अरे अब्राहम र सराईको कुरा पढौँ, उत्पत्ति सत्र अध्यायमा मसँग पल्टाउनुहोस् त. हामीले निकै अगाडि यो अध्ययन गरेका थियौँ, अब्राहमलाई चाहिँ ऊ 75 वर्षको उमेरमा हुँदाखेरि चाहिँ परमेश्वरले प्रतिज्ञा दिनुभएको थियो तिमीबाट एउटा ठूलो जाति खडा हुनेछ. 75 वर्षको बुढालाई तिमीबाट ठूलो जाति खडा हुनेछ भन्दाखेरि उसले विश्वास गर्यो है. तर के भने उसको विश्वास चाहिँ 100 मा 100 विश्वास चाहिँ भइसकेको थिएन रहेछ. उसको 100 चाहिँ अब कति पर्सेन्ट थियो कुन्नी है, 60% थियो कि 70% थियो. अनि परमेश्वरले चाहिँ अब्राहमको विश्वासीलाई चाहिँ होइन 100/60 हो नि कि पुरै 100/100 विश्वास गरेको चाहनुहुन्थ्यो, किन त्यसले मात्र परमेश्वरलाई खुसी पार्छ. त्यसैले अब्राहमको विश्वास बढ्नलाई पर्खनु भयो. अब्राहम त्यसपछि बढ्दै 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 86 वर्ष भयो, अलिकति आत्तियो, सल्लाह गर्यो. सायद हाम्रो यहाँ घरमा काम गर्ने मान्छे छ नि यो हागार भन्ने, उसबाट नै जन्माउनु पर्ने हो कि सराईले भन्छ. अब्राहमले अ त भन्छ. त्यसपछि उसलाई चाहिँ श्रीमतीले नै पत्नी हुनलाई हागार त्यो मिस्त्री आइमालाई दिन्छ, जन्मिन्छ पनि. सायद यही नै होला परमेश्वरले प्रतिज्ञा गर्नुभएको, परमेश्वरले केही पनि बोल्नुहुन्न. अनि 13 वर्ष बित्छ, अनि अब्राहम 99 वर्ष पुग्दाखेरि चाहिँ परमेश्वर बोल्नुहुन्छ. हेर्नुहोस् है 17:1, तब अब्राहम 99 वर्षका भए, तब परमप्रभु अब्राहमका देखा पर्नुभयो र तिनलाई भन्नुभयो म सर्वशक्तिमान परमेश्वर हुँ, म नसक्ने परमेश्वर होइन. म चाहिँ तिमीलाई 100 वर्षमा पनि तिमीलाई बच्चा दिन सक्छु. तिमीले चाहिँ मलाई अविश्वास गरेर हगारलाई बिहा गरेर इस्माइल जन्माएको होइन, अब इस्माइलले दुःख दिनेछ. अनि अहिले चाहिँ सबै अरबीहरू चाहिँ यही हगारबाट जन्मेको इस्माइलको सन्तान हो. इजरायलीहरूलाई सबभन्दा दुःख दिने नै हो, खत्तम गर्ने इजरायललाई भनेर चाहिँ लडाइँ गर्न चाहने यो बिन लादेनहरू सद्दाम हुसेनहरू सबै इस्माइलका सन्तान हुन् है. दुःख मात्र पायो कि अब्राहमले चाहिँ आफ्नै बुद्धि लगाएर. अनि परमेश्वरले म सर्वशक्तिमान परमेश्वर हुँ, अनि उहाँले भन्छ म पक्का गर्नेछु मैले भनेको कुरा. अब सुन अलिकति म छिटो जानुपर्ने हुन्छ, 15 पदमा हेर्नुहोस् त, अब 17:15, अनि अब्राहम सुनिरहेछ 15 पद, फेरि परमेश्वरले अब्राहमलाई भन्नुभयो तेरी स्वास्नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनु, तर त्यसको नाउँ सारा हुनेछ, नाम पनि बदलिदिनु भयो. म त्यसलाई आशिष दिनेछु
याद गर्नुस् अब सराय चाहिँ 89 वर्ष पुगेको छ 90 वर्ष पुग्न एक वर्ष बाँकी छ अनि परमेश्वरले भन्नुहुन्छ अचम्म कुरा स्वरपद म त्यसलाई आशिष दिनेछु र निश्चय नै त्यसबाट म तलाई एउटा छोरो दिनेछु म त्यसलाई आशिष दिनेछु तिमीले त्यो जन्माएको इस्माएललाई होइन म सराईबाट जन्मेकोलाई र त्यो धेरै जातिहरूकी आमा हुनेछ जाति जातिहरूका राजाहरू त्यसबाट उत्पन्न हुनेछन् अब्राम त घोप्टो परेर हाँस्न पो थाल्यो हेर्नुहोस् त सत्रपद त अब अब्राम घोप्टो परि मनमा नै लुकाउन त लुकाउन खोजेछ उसले तर मनमा नै हाँसे पनि परमेश्वरले त सुनिहाल्नु हुँदो रहेछ त अब अब्राम घोप्टो परि मनमा नै हाँसेर भने के 100 वर्ष पुगिसकेकोलाई सन्तान होला भन्दैछ 90 वर्ष पुग किनभने अब 90 पुगेछ अब एक वर्ष मात्र बाँकी छ अनि 90 वर्ष पुगेकी साराले बालक जन्माउने र अनि अब्राहमले चाहिँ मुख खोलेर चाहिँ प्रार्थना गर्छ होइन हजुर परमेश्वर यो इस्माइल भए पुगिहाल्यो नि 18 पढ्नु हुन्छ अनि अब्राहमले परमेश्वरलाई भने इस्माइल नै तपाईँको आशिषमा बाँचिरहे त हुन्छ नि परमेश्वरलाई सहायता गर्न खोजिरहेछ परमेश्वरले के जवाब दिनुहुन्छ होइन 19 पद तब परमेश्वरले भन्नुभयो हो तर तेरी स्वास्नी साराले नै तेरो लागि एउटा छोरा जन्माउनेछ अब त नाम पनि राखिदिनुहुन्छ परमेश्वरले के नाम हो हेर्नु जन्मे पनि छैन है तपाईँ नजन्मे त नाम दिएको थियो तपाईँलाई मलाई दिएको छैन तर परमेश्वरलाई थाहा थियो छोरा नै हुन्छ भनेर र नाम चाहिँ के भन्नुहोस् है र तैँले त्यसको नाम इसहाक राख्नेछस् इसहाक अनि उनीहरूको भाषामा इसहाक भनेको चाहिँ हाँसो हाँस्नु अब्राहम तिमी हाँसे होइन त्यसैले अब जहिले जहिले तिम्रो छोरा जन्मेर चाहिँ इसहाक भन्छ चस्छ अब चाहिँ अलिकति अब्राहमलाई छुन्छ होला मैले चाहिँ नहाँस्नु पर्थ्यो परमेश्वरको प्रतिज्ञालाई खिची गर्न नपर्थ्यो मैले चाहिँ परमेश्वरको भनेको कुरालाई चाहिँ पत्याउनु पर्थ्यो शङ्का नगरिकन मैले चाहिँ विश्वास गर्नु पर्थ्यो अब्राहमलाई छोरा दिनुभयो सराईबाट अनि तर अब्राहमको विश्वास चाहिँ बढ्दै गयो त्यसपछि अनि तपाईँ पढ्दै पढ्दै 22 अध्यायमा पुग्नु भएपछि चाहिँ तपाईँले के पाउनुहुन्छ अब्राहमको विश्वास चाहिँ 100 पुगेछ अनि त्यसपछि चाहिँ परमेश्वरले उसलाई जाँच्नुहुन्छ लौ त्यही इसहाक लिएर डाँडामा गएर उसलाई बलिदान चढाओ बिहानै उठ्छ अब्राहम बलिदान चढाउनलाई जान्छ छुरी पनि उठाउँछ रोक अब मैले थाहा पाएँ तिमीले चाहिँ साँच्चै नै मेरो डर मान्दो रहेछ पहिला त मानेको थिएन यसरी उपास भयो हेर्नुहोस् है तपाईँ र मलाई पनि विश्वासमा बढाउन चाहनुहुन्छ शङ्का कतिको छ तपाईँको हृदयमा परमेश्वरले सहायता गर्नुभएको छ हामीलाई अब अर्को कुरा परमेश्वरको वचनलाई काट्नु पनि सङ्ग्रह शैतानले ठ्याक्कै त्यस्तै गर्यो पहिला चाहिँ प्रश्न गर्यो त्यस्तै भन्नु भएको छ र नखानु भन्नु भएको छ र अनि पछि गएर त हवाले चाहिँ जवाब दिन थाल्छ ऊ पनि अलि लरोतरो खालको जवाब दिन्छ है अनि त्यसपछि त शैतानले त भन्छ तिमीहरू मर्दैन तिमीहरू मर्दै मर्दैन कुरै काट्छ अब त सिधै पहिला नै सिधै काट्दैन पहिला चाहिँ प्रश्न उठाउँछ पछि चाहिँ कुरै काट्छ तिमीहरू निश्चय मर्दैनौ उल्टो तिमीहरू त परमेश्वर जस्तै हुन्छ अब यस्तै कुरा विश्वासीले पनि गर्न सक्छ तपाईँले नभन्नु म भए त गरिदिन्थ्यो त्यस्तो होइन तपाईँ र म पनि यस्तो गर्न सक्छौ यदि परमेश्वरको वचन हामीले शङ्का जब गर्छौँ र कुरा काट्छौँ कुरै काट्छ र विश्वासीले पत्रुसले त काटेको थियो हेर मत्ती 16 अध्याय पत्रुस त प्रभुको 12 मध्ये एउटा चेला त्यसमा पनि सबभन्दा अग्रसर चेला बोलिहाल्ने अगुवा 12 मध्ये उसले त काटेको छ मत्ती 16 अध्यायको 21 र 22 पद पढ्न लागिरहेछ मत्ती 16 प्रभु येशूको 3.5 वर्षको सेवा कार्यपछि अब उहाँ क्रुसमा जाने बेला नजिकै आएको थियो र प्रभुले चाहिँ आफ्नो चेलाहरूलाई यसो भन्न थाल्नुभयो 16:21 त्यस समयदेखि येशूले उहाँलाई यरुसलम जानु बुढा प्रधानहरू मुख्य पुजारीहरू र शास्त्रीहरूबाट अनेकौं दुःख भोग्नु मारिनु र तेस्रो दिनमा बिउताइनु आवश्यक छ भनी आफ्ना चेलाहरूलाई देखाउन थाल्नुभयो प्रभु येशूले भन्नुभयो म मारिनै पर्छ हेर चेलाहरू म चाहिँ क्रुसमा टाँगिनै पर्छ र तीन दिनमा म बोरी उठ्नै पर्छ भनिरहनु भएको छ अनि चेलाहरूले के भन्नुपर्ने थियो प्रभु यो त अति नै हामीलाई त दुःख लाग्ने कुरा भयो हामी यो बुझ्नै सक्दैनौँ कसरी तपाईँ यस्तो रोगीहरूलाई चङ्गाई गर्ने भूत आत्मा निकाल्ने मरेकोलाई जिउँदो पार्ने पानीमाथि हिँड्ने र पाँचवटा रोटी दुईटा मासुबाट हजारलाई खुवाउन सक्ने तपाईँलाई कसरी पापी मान्छे लगेर क्रुसमा टाँगेर मार्छ यो त कसरी होला र तैपनि प्रभु तपाईँले भन्नुभएको त त्यस्तै हुनेछ तपाईँको वचन कसरी पूरा होला हामीलाई थाहा छैन तर पूरा चाहिँ हुनै पर्छ भनेर चेलाहरूले भन्नु पर्थ्यो तर भनेन खेल खायो चेलाहरू मध्ये मुख्य पत्रुसले त लगेर प्रभुलाई त एक कुनामा लगेर त गाली पो गर्न थाल्छ 22 पद हेर्नुहोस् त तब पत्रुसले उहाँलाई एकातिर लगेर यसो भन्दै उहाँलाई हप्काउन लागे यस्तो नहोस् प्रभु तपाईँमाथि यो कुरा कुनै रीतिले परिआउने छैन प्रभुले चाहिँ म मारिनुपर्छ भन्दैछ पत्रुसले भन्दैछ तपाईँ मारिनु हुने छैन प्रभुले भन्छ यो हुनै पर्छ पत्रुसले भन्छ यो कदापि हुने छैन विश्वासीले प्रभुको कुरा काट्दैछ अनि प्रभुले चाहिँ के भन्नुहुन्छ दाजु पत्रुसलाई हेरेर हे शैतान मेरो पछिल्तिर जा अरे यो त अलिक कडा भएन प्रभु शैतान हो र पत्रुस बिचरा पत्रुस हो नि माछा मर्ने हाम्रो साथी होइन पत्रुसलाई प्रभुको कुरा काट्न लाउने चाहिँ को हो भन्नुहोस् त मलाई शैतान शैतानले काम गर्न सक्छ प्रियहरू तपाईँलाई पनि बेठिक कुराहरू बोल्न बेठिक कुराहरू गर्न ऊ एकदमै धोका दिन हिँडिरहेछ कहिले पनि नटा हामी त विश्वासी भइसक्यौँ स्वर्ग त गइन्छ तपाईँ साँचो विश्वासी हुनुहुन्छ भने तर तपाईँलाई चाहिँ प्रभुलाई बेखुसी पुर्याउने कामहरू गराउन तपाईँको हात तपाईँको मुख तपाईँको आँखा तपाईँको खुट्टा सबै प्रयोग गर्न चाहन्छ जबकि हामीलाई चाहिँ भन्नुभएको छ तिमीहरूको शरीर चाहिँ परमेश्वरलाई जिउँदो बलिदानको रूपमा चढाइदेऊ र तिमीहरूको अङ्गहरू चाहिँ अधर्मको हतियारको रूपमा पापको बसमा नसुम्प हे शैतान पत्रुसलाई भन्नुभयो प्रभुले चिनिहाल्नुभयो यो विचार कहाँबाट आएको हे शैतान मेरो पछिल्तिर जा त मेरा लागि ठेस लाग्ने कारण होस् किनकि त परमेश्वरका कुराहरूमा होइन तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस् त्यसैले प्रियहरू हामी एकदमै सतर्क भएर प्रभुको वचनलाई हाम्रो हृदयभित्र प्रशस्त गरी बास गर्न दिउँ र अन्तमा म तपाईँलाई सोध्न चाहन्छु के तपाईँले चाहिँ यहाँ कतिजना हुनुहुन्छ जस्तो चाहिँ वचन सुनिरहनु भएको कति समय भयो अब के तपाईँले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुभयो तपाईँले म पापी हुँ म हराएको छु म नष्ट हुन लागिरहेछु भनेर चाहिँ प्रभु येशूमा विश्वास गर्नुभयो कि भएन मलाई मुक्तिदाता चाहिएकै छ मेरो पापहरू क्षमा हुनलाई अरू कुनै उपाय छैन भनेर प्रभु येशूलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुभयो कि भएन तपाईँ आफैले गर्नुपर्छ त्यो समय आज नै हो भोलि पर्सि छोराको बिहा छोरीको बिहा कोही कोही त्यस्तो भन्छ कि तपाईँहरू त भन्नुहुन्न भएपछि म विश्वास गर्नला है त्यो चाहिँ एकदमै धोका हो त्यस्तो मान्छेहरू विश्वास गरेर मैले खासै देखाएको छैन त्यतिकै भनेर नै बिताएको छैन उनीहरू त्यसैले गर्दाखेरि के तपाईँ विश्वास गर्नुहुन्छ येशू ख्रीष्ट मेरै लागि मरेको हो भनेर मेरै निम्ति येशू मर्नुभयो र दौडेर उठ्नुभयो मलाई अनन्त जीवन दिन तपाईँले विश्वास गर्नुभएको छ कि छैन भन्यो भने अहिले नै तपाईँ चाहिँ उहाँमाथि विश्वास गरिरहनु भएको छ कि छैन यसको लागि मुक्तिको लागि अहिले नै उहाँमाथि भरोसा गरिरहनु भएको छ भने एउटा ठुलो 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 खुसी कुरा तपाईँलाई भन्छ त्यो बाइबलबाट त्यो के भने विश्वास जसले प्रभु येशूमा गर्छ उहाँले भन्नुभएको छ साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले म माथि विश्वास गर्दछ उसँग अनन्त जीवन हुन्छ अनन्त जीवन छ तपाईँसँग यदि विश्वास गर्नुभएको छ भने विश्वास गरेकोले हो तपाईँले केही गरेर होइन नि फेरि होइन तपाईँले कुनै ठुलो काम उहाँको लागि गरिदिएर तपाईँले अनन्त जीवन पाउने भएको भने त त्यो त तपाईँले कमाएको हो अनि कमाएको भने त तपाईँले घमण्ड गर्न सक्नुहुन्छ मैले कमाएको भनेर तर बाइबलमा लेख्छ परमेश्वर सामु कसैले पनि घमण्ड गर्न पाउँदैन भनेपछि मुक्ति चाहिँ तपाईँले विश्वासद्वारा एउटा एकदमै आशारहित आफूसँग केही नभएको एउटा कङ्गाल गरिब चाहिँ प्रभु येशूमा आत्मामा रित्तो हात लिएर आउनुपर्छ अनि उहाँले बचाउनुहुन्छ ढिलो नगर्नुस् है प्रियहरू, शंका नगर्नुस् है, विश्वास गर्नुस् है, प्रश्न नगर्नुस् है। शैतानले चाहिँ हामीलाई चाहिँ अहिले चाहिँ नगर, अहिले नै विश्वास नगर न, अहिले चाहिँ नगर भनिरहन्छ। विश्वास गर्न गाह्रो छ, विश्वास गर्न यदि गाह्रो भएको भए है परमेश्वरको सामु चाहिँ हामीले के भन्न सक्थ्यौँ नि, मैले एकदम गाह्रो थियो मैले चाहिँ सकेँ, अरूले सकेन त मैले सकेँ भन्न सक्थेँ। फेरि विश्वास गर्न एकदम सजिलो छ, किन मुक्ति सित्तैमा हो, सित्तैमा। बाइबल ल्याएछ, हाम्रो नानीहरूले कण्ठ गर्दैछ नि है, रोमी 6:23, पापको ज्याला मृत्यु हो तर परमेश्वरको अनुग्रहको वरदान चाहिँ, वरदान भनेको सित्तैमा दिने उपहार चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टमा के हो, अनन्त जीवन हो। यो वरदान हो, यो सित्तैमा लिनुहोस्। त्यसैले जब शंका उठ्छ तपाईँ चाहिँ परमेश्वरको वचन अनुसार काम गर्नुहोस्। परमेश्वरले के भन्नुभएको छ त्यति भए पुग्छ तपाईँलाई। परमेश्वरले कहिले पनि झुट बोल्दैन। शैतान हो हामीलाई नाश गर्न खोज्ने, हामीलाई अविश्वासमा अविश्वासी राखिसक्न खोज्ने, अनि हामी विश्वासी हौ भने हामीलाई चाहिँ कमजोर विश्वासी बनाइराख्ने। कस्तो भने जीवन त छ शरीरमा उदाहरण होइन, तर रोगी क्या, अब कुन चाहिँ हुने तपाईँ, शरीरमा तपाईँलाई रोगी हुन मन लाग्छ कि स्वस्थ हुन मन लाग्छ? मलाई त स्वस्थ हुन मन लाग्छ होइन। त्यसो भए आत्मामा नि, ए आत्मा त रोगी भए पनि हुन्छ, झन् त्यो त मूर्ख हो। शरीर एउटा सानो चिज हो, शरीर सानो हो, माटो हो, तर आत्मा त सधैँ रहिरहने हो, आत्मा पनि स्वस्थ होइन, बरु शरीरमा नभए पनि पढ्नु शिक्षामा त स्वस्थ दुईमा स्वस्थ होस्, तर आत्मामा चाहिँ कहिले रोगी हुनु पर्दैन, विश्वासैद्वारा बलियो हुनुहोस्। अनि तपाईँ चाहिँ मलाई त यो ठिक लाग्छ भनेर चाहिँ कहिले पनि नहेर्नुहोस्, त्यो चाहिँ गलत हुनसक्छ। परमेश्वरको वचन अनुसार जानुहोस्। एउटा ठाउँमा ल्याएको छ, एउटा बाटो छ जो मान्छेको दृष्टिमा ठिक देखा पर्छ तर त्यसका अन्त्य चाहिँ मृत्युका बाटाहरू नै हुन्। परमेश्वरले एकचोटि पनि फेल खानु भएको छ, उहाँमाथि विश्वास गर्नुहोस् है। अनि तपाईँको मनको भावना अनुसार पनि नलाग्नुहोस्, परमेश्वरको वचन अनुसार जानुहोस्। तपाईँको मनमा चाहिँ कहिले काहीँ बाइबल पढ्न मन लाग्दैन, तपाईँको मनमा अर्को दिन प्रार्थना गर्न मन लाग्दैन, तपाईँको मनमा अर्को दिन संगति आउन मन लाग्दैन, तपाईँको मन अनुसार नगर्नुहोस् कृपया। परमेश्वरले के भन्नुभएको छ त्यो अनुसार गर्नुहोस्, अनि तपाईँ चाहिँ शंका नगर्ने विश्वासी हुन्छ। परिस्थिति अनुसार पनि नचल्नुहोस्, कहिले यसो हेर्दाखेरि घाम लगाइरहन्छ, कहिले यसो हेर्दाखेरि पानी पर्छ, अनि जीवनमा पनि त्यस्तै भइरहन्छ, घाम पानी भइरहन्छ, तर घाम पानी अनुसार नजानुहोस्। परमेश्वरको वचन बदलिया छैन, उहाँ झुट बोल्नुहुन्न, उहाँले सबै भनेको पूरा हुन्छ नै, विश्वास गर्नुहोस्, शंका नगर्नुहोस्। उहाँ एकदमै न्यायसित हुनुहुन्छ, उहाँ वास्ता गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ, विश्वासयोग्य हुनुहुन्छ, उहाँलाई आदर गर्नै पर्छ है। शैतानले एकदम अनादर गर्न खोजिरहेछ परमेश्वरलाई चाहिँ झुटो भन्दै, जबकि ऊ झुटो हो। त्यसैले हामीले चाहिँ ऊ झुटो हो परमेश्वर ठिक हो भनेर चाहिँ हामी जीवन गवाही हो, गवाही हामीलाई चुन्नु भएको छ, अनुसमी राख्नु पर्छ।